नेपाल दर्पणमा साथी रुबिना श्रेष्ठसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संयन्त्रले नेपाललाई कालो सूचीबाट हटायो। नेपाली आकाश र नेपाली जहाज सुरक्षित रहेको भनाए।
रूपन्देहीमा प्रेम गरेको आरोपमा युवती कुट्ने 5 जना पक्राउ। लापरवाही गरेको भन्दै प्रहरी इन्स्पेक्टरमाथि पनि विभागीय कारवाही।
फोन सेवा नपुगेका विकट जिल्लाका गाउँपालिकामा तत्काल सेवा पुर्याउन संसदीय समितिको निर्देशन। दूरसञ्चार कम्पनीसँग सरकारले लिनुपर्ने सबै किसिमका कर तत्काल लिनुपर्ने।
विश्वमा एचआईभी एड्सका कारण हुने मृत्यु आधा घट्यो। एचआईभी संक्रमित मध्ये आधा भन्दा बढी उपचारको पहुँचमा।
र 19 वर्ष मुनिको विश्वकप छनौट क्रिकेटमा नेपालको तेस्रो जित, सिंगापुर 22 रनले पराजित।
स्नातक तहको इन्जिनियरिङ, कृषि, भेटेरिनरी तथा स्वास्थ्य विषयको अध्ययन एनपीआई भरतपुर चितवनमा।
2 दशक अघिदेखि प्राविधिक शिक्षा सञ्चालन गर्दै आइरहेको यस एनपीआई भरतपुर चितवनमा स्नातक तह इन्जिनियरिङ तर्फ बीएस सिभिल र इलेक्ट्रिकल, कृषि तथा भेटेरिनरी तर्फ बीएससी एजी र बीबीएससी एन्ड एएच,
स्वास्थ्य तर्फ पीबीएन र बीएससी नर्सिङ विषयमा परीक्षा आवेदन फारम खुलेको हुँदा इच्छुक योग्य विद्यार्थीहरूबाट कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
फारम भर्ने अन्तिम मिति इन्जिनियरिङ, कृषि र भेटेरिनरी संकायतर्फ आउँदो भदौ 2 गतिसम्म, स्वास्थ्य संकायतर्फ आउँदो भदौ 9 गतिसम्म।
थप जानकारीका लागि
नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन, फोन 056-572-417, 524-161, 533-133,
मोबाइल 98-550-64-960, 98-550-52-783 र 98-550-64-602।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक अमाउन्ट, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नै, नेपालभर शाखा सञ्जाल को नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने। आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओले नेपाललाई कालो सूची अर्थात गम्भीर सुरक्षा चासो एसएससी को सूचीबाट हटाएको छ। आइकाओको गम्भीर सुरक्षा चासो सम्परीक्षण समितिको हिजो बसेको बैठकले नेपाललाई कालो सूचीबाट हटाएको नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले आज जनाएको छ। आइकाओको 8 सम्परीक्षण क्षेत्रमध्ये 4 वटामा नेपालले प्रगति गरेकाले आइकाओले आफ्नो सुरक्षा सूचीबाट नेपाललाई हटाएको क्यानका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिनुभयो। नेपालले वायुसेवा सञ्चालन प्रमाणपत्र जारी गर्ने सम्बन्धमा आफ्नो प्रक्रिया पालना नगरेको भन्दै नेपाललाई आइकाओले गम्भीर सुरक्षा चासो भएको देशको सूचीमा राखेको थियो। मूल्यांकनका लागि आएको आइकाओको 2 सदस्यीय सम्परीक्षण टोलीले नेपाल आएर गएको असार 20 गतेदेखि 27 गतेसम्म हवाई कानून, नागरिक उड्डयनको संगठन, वायुयान सञ्चालन र उडान योग्यताको सम्परीक्षण गरेको थियो। आइकाओले गम्भीर सुरक्षाको सूचीमा राखेका कारण नेपाली जहाजलाई युरोपेली आकाश प्रयोग गर्न प्रतिबन्ध थियो भने युरोपेली देशहरूले पनि आफ्ना नागरिकलाई नेपालका जहाज प्रयोग नगर्न सचेत गराएका थिए। यो सूचीबाट हटेपछि अब यी सबै प्रतिबन्ध फुकुवा भएका छन्।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश र संघको चुनावका लागि छिट्टै मिति घोषणा हुने बताउनु भएको छ। संविधान कार्यान्वयनका लागि तीनै तहका चुनाव अपरिहार्य रहेको भन्दै प्रधानमन्त्री देउवाले छिट्टै मिति घोषणा हुने बताउनु भएको हो। बीपी कोइरालाको 35 औं स्मृति दिवसका अवसरमा प्रजातान्त्रिक विचार समाजले आज काठमाडौँमा गरेको कार्यक्रममा देउवाले संविधानले निर्धारण गरेको समय सीमाभित्रै सबै निर्वाचन सम्पन्न गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। निर्धारित समयमा तीनै तहका चुनाव सम्पन्न भए मात्र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्व हुने उहाँको धारणा थियो।
उप प्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजय कुमार गच्छदारले असोज 2 गते हुने तेस्रो चरणको चुनाव अघि संविधान संशोधन सम्भव नभएको बताउनु भएको छ। आज दिउँसो विराटनगर विमानस्थलमा पत्रकारसित कुरा गर्दै गच्छदारले तेस्रो चरणको चुनावमा राष्ट्रिय जनता पार्टी राजपा सहभागी हुने वातावरण सरकारले बनाइरहेकाले राजपा पनि चुनावमा सहभागी हुने बताउनुभयो। उहाँले राजपाले राखेको संविधान संशोधनको अडान भने चुनाव अघि सम्भव नभएको स्पष्ट पार्नुभयो।
राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा जाने नजाने बारेमा निर्णय गर्न केन्द्रीय कार्य सम्पादन समितिलाई जिम्मेवारी दिएको छ। अस्तिदेखि आजसम्म काठमाडौँमा बसेको केन्द्रीय समितिको बैठकलाई केही नेताले बहिष्कार गरेका कारण केन्द्रीय समितिले सरकारमा जाने नजाने बारेमा ठोस निर्णय गर्न नसकेको हो। पशुपति शमशेर राणा लगायत केही नेताले भने बैठक बहिष्कार गरेका थिए। बैठकले संविधान संशोधन बारेमा पनि कार्य सम्पादन समितिले नै टुङ्गो लगाउने निर्णय गरेको छ। आगामी असोज 2 गते प्रदेश नम्बर 2 हुने तेस्रो चरणको स्थानीय तहको चुनावका लागि बुद्धिमान तामाङको अध्यक्षतामा 17 सदस्यीय निर्वाचन परिचालन समिति पनि गठन गरिएको अध्यक्ष कमल थापाले जानकारी दिनुभयो। राजीव पराजुली र रामचन्द्र राय सल्लाहकार रहेको समितिमा प्रदेश नम्बर 2 जिल्ला अध्यक्षहरू सदस्य छन्।
नेकपा माओवादी केन्द्रको सचिवालय बैठक अहिले पनि चलिरहेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा चलिरहेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताले बैठकमा उठेका प्रश्नको जवाफ दिने पम्फा भूषालले जानकारी दिनुभयो। सबै नेताहरूले बोलिसकेका छन् र अब अध्यक्ष प्रचण्ड र अर्का नेता बादलले जवाफ दिने क्रम चलिरहेको छ। सोमबारदेखि शुरू भएको माओवादीको बैठकमा बोल्ने नेताहरूले पार्टी संगठनलाई प्रभावकारी बनाएर प्रदेश र संघीय संसदको चुनावमा जुट्न नेतृत्वको ध्यानाकर्षण गराएका छन्। स्थानीय तहको चुनावमा उम्मेद्वार छनौट र कार्यकर्ता परिचालनमा देखिएको समस्या नै हारको मुख्य कारण भएको पनि नेताहरूले बताएका छन्।
रूपन्देहीको सम्मरीमाई गाउँपालिकामा प्रेम गरेको भन्दै युवतीलाई कुटपिट गरेको आरोपमा 5 पक्राउ गरिएको छ। कथित तल्लो जातको युवकसँग प्रेम सम्बन्ध राखेको भन्दै युवतीमाथि कुटपिट भएको भिडियो सार्वजनिक भएपछि प्रहरीले छानबिन शुरू गरेको थियो। घटनामा संलग्न युवतीका बुबा इन्नर यादव सहित 5 विरूद्ध जिल्ला अदालत रूपन्देहीमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरी कार्यवाही प्रक्रिया अगाडि बढ़ाइएको रूपन्देही प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा माथिल्लो निकायमा जानकारी नगराएको भन्दै इलाका प्रहरी कार्यालय मर्सवारका प्रमुख इन्स्पेक्टर उदय सिंह सिजापतिमाथि पनि विभागीय कार्यवाही अगाडि बढ़ाइएको रूपन्देही प्रहरी प्रमुख एसपी रविन्द्र धानुकले जानकारी दिनुभयो। इन्स्पेक्टर सिजापतिले घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयमा जानकारी नगराई काममा लापरवाही गरेको भन्दै उनीमाथि विभागीय कार्यवाही अगाडि बढ़ाइएको हो। समरीमाईकी ती युवतीलाई आफूभन्दा तल्लो जातको युवकसँग प्रेम गरेको भन्दै युवतीका आफन्त र गाउँले कुटपिट गरेका थिए।
संसदको अर्थ समितिले फोन सेवा नपुगेका विकट जिल्लाका 15 गाउँपालिकामा तत्काल फोन सेवा विस्तार गर्न संचार मन्त्रालय र दूरसंचार प्राधिकरणलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले नेपाल टेलिकमको गुणस्तर सुधार्न निर्देशन दिँदै टेलिफोनको सुविधा नपुगेको स्थानमा पनि सेवा पुर्याउन भनेको हो। समितिले नेपालको दूरसंचार नीति, दूरसंचार ऐन र नियमावली तत्काल संशोधनको प्रक्रिया अघि बढ़ाउन समेत संचार मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। दूरसंचार सेवा प्रदायक कम्पनीसँग 2073-74 बुझाउनुपर्ने, सबै कर राजस्व र गैर कर राजस्व तत्काल असुल उपर गर्न पनि भनेको समितिका सभापति प्रकाश ज्वालाले जानकारी दिनुभयो। यस्तै समितिले राजस्व एवं कर असुल उपर गर्ने आधुनिक र वैज्ञानिक उपायहरू अवलम्बन गर्न पनि सुझाव दिएको छ। एनसीएल, युनाइटेड टेलिकम, सीजी कम्युनिकेशन, नेपाल सैटेलाइट र स्मार्ट टेलिकमबाट सरकारले लिनुपर्ने सबै किसिमका कर लिन समितिले निर्देशन दिएको हो। समितिले सरकारी विद्यालयहरूमा निशुल्क एडीएसएल इन्टरनेट सेवा उपलब्ध गराउने सरकारको नीतिलाई कार्यान्वयनमा ल्याउन पनि भनेको छ। यस्तै समितिले नेपाल टेलिकमलाई 4G सेवा देशभरि विस्तार गर्न आग्रह गरेको छ। टेलिकमले अहिले काठमाडौँ र पोखरामा मात्रै 4G सेवा दिँदै आएको छ।
स्थानीय तहको विकास र विस्तारका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङ र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाबीच 15 समझदारी पत्रमा हस्ताक्षर भएको हो। समझदारी पत्रमा स्थानीय तहमा वार्षिक योजना कार्यक्रम बनाउँदा उद्योग क्षेत्रको प्रतिनिधित्व गर्नुपर्ने, उत्पादित सामान सहज बिक्री वितरण उद्योग जिल्ला तथा गाउँमा रहेका वाणिज्य संघहरूले सहयोग गर्ने, उद्योग क्षेत्रको सहयोग गर्ने उल्लेख छ। यस्तै सुमधुर श्रम सम्बन्ध कायम गराउन, आपसी समन्वय गर्ने, सामाजिक सुरक्षा भत्ता लगायतका सुविधालाई बैंक मार्फत वितरण गर्न उद्योग वाणिज्य संघले सहयोग गर्ने, पूर्वाधार विकास, शहरी विकास योजना, बीमा, पर्यटन, वातावरण संरक्षण, जनस्वास्थ्य, विपद व्यवस्थापन, भू उपयोग तथा जग्गा व्यवस्थापन, कर प्रशासन सुधार, योजना तर्जुमा कार्यान्वयन र अनुगमनलाई जिल्ला, नगर र एकाईसँग सहकार्य गरिने भएको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भासिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौं। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौं।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
दिव्य एलईडी बल्ब 2 वर्षको वारेन्टी का साथ 14 वटा साधारण चिम बाल्नु भन्दा एउटा दिव्य एलईडी बल्ब बाल्नुमै बुद्धिमानी। दिव्य एलईडी बल्ब उज्यालोमा छ दम, खर्च पनि कम। दिव्य एलईडी
बल्ब। शिक्षा सँगै संस्कार पनि, अध्ययन सँगै अवसर पनि।
कलेज अफ सेन्ट्रल स्टेट इन्टेन्सिभ इन्टरनेशनल एकेडेमी कालीमाटी काठमाडौँमा कक्षा 11 को लागि साइन्स, म्यानेजमेन्ट र ह्युमेनिटी समूहमा भर्ना खुल्यो।
मुख्य विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, जर्नलिजम, सोसियोलोजी, पपुलेसन स्टडिज र कानून पढाइ हुने यस कलेजमा विशेष छात्रवृत्तिका साथै होस्टल तथा यातायातको पनि राम्रो व्यवस्था रहेको छ।
थप जानकारीका लागि कलेज अफ सेन्ट्रल स्टेट कालीमाटी काठमाडौँ
फोन नम्बर 01-4278-342
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संयन्त्रले नेपाललाई कालो सूचीबाट हटायो, रूपन्देहीमा प्रेम गरेको आरोपमा युवती कुट्ने 5 जना पक्राउ, फोन सेवा नपुगेका विकट जिल्लाका गाउँपालिकामा तत्काल फोन सेवा पुर्याउन संसदीय समितिको निर्देशन लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, अहिले वर्षाको बेला आकाशबाट पर्ने पानीलाई संकलन गर्न सकियो भने यसले खानेपानीको समस्या कम गर्न सघाउ पुग्छ। काठमाडौँको त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन उच्च माध्यमिक विद्यालयले सरसफाई गर्न र पिउन आकाशे पानी प्रयोग गर्ने गरेको छ। यसका लागि विद्यालयले 3 वटा भवनको छानोबाट 25,000 लिटर क्षमताका 2 वटा ट्याङ्कीमा पानी संकलन गरेको छ। छानोबाट ट्याङ्कीमा जम्मा हुने क्रममा नै प्रशोधन हुने भएकाले आकाशे पानी पिउनका लागि समेत सुरक्षित मानिन्छ। पानीको मुहान नभएको ठाउँमा आकाशे पानी संकलन गर्ने प्रविधि विस्तार गर्न सकियो भने खानेपानीको अभावमा हुने दुःख हट्न सक्छ। पीटी लोपचनको रिपोर्ट।
आकाशको पानी प्रदूषित होला अनि छानामा झर्ने, छानामा धुलो माटो हुन्छ अनि त्यही बगेर आउने हो भन्ने खालको सोचाइ थियो।
विश्वनिकेतन उच्च माविका शिक्षक केदार प्रसाद दाहालले भने झैं आकाशे पानीमा धुलो मैलो मिसिएकाले फोहोर हुन्छ भन्ने सोचाइ अझै पनि धेरैको छ। तर जानकारहरूका अनुसार बाहिरी धुलो मैलो नमिसिएसम्म आकाशे पानी एकदमै सफा हुन्छ। विश्वनिकेतन उच्च माविले 14 वर्षदेखि आकाशे पानीको प्रयोग गर्दै आएको छ। आकाशे पानी संकलन प्रविधि प्रभावकारी भएपछि अघिल्लो वर्षदेखि विद्यालयले ट्याङ्की र संकलनको क्षमता समेत बढ़ाएको छ। विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेल,
आकाशबाट परेको पानी त्यसमा वायुमण्डलमा भएका धुलो, धुवाँ, मोसो विभिन्न चिजहरू मिसिएर आएको, त्यो त फोहोर हुन्छ, दूषित हुन्छ भन्ने हाम्रो जुन एउटा जनजीवहरूमा त्यस्तो त्यो भनाइ छ, तर त्यो होइन। र आकाशबाट सबै पानीका स्रोतहरूको मूल स्रोत भनेकै आकाशीय पानी हो र आकाशबाट परेको पानीलाई हामी यहाँ स्यान फिल्ट्रेसन विधिबाट त्यसलाई छान्छौँ र छानिसकेपछि त्यो जम्मा भएको पानी ट्याङ्कीमा गएर जम्मा हुन्छ र ट्याङ्कीबाट मोटर लगाएर तानेर त्यसलाई पिउन लगायत हल्ले सरसफाइका र बाथरूमका प्रयोगहरूको लागि हो त्यसलाई जुन उपयोगमा आउँछ।
विद्यालयले 5,000 क्षमताको ट्याङ्कीबाट वार्षिक 5.5 लाख लिटर पानी आपूर्ति गर्दै आएको छ। यस्तो प्रविधि विद्यालयमा मात्र नभई पानीको मुहान नभएको सुक्खा क्षेत्र र उच्च ठाउँको बस्तीका लागि पनि उपयोगी हुन्छ। गुठी नामक संस्थाकी कार्यक्रम अधिकृत बिमला गुरुङ,
आकाशको पानी भनेको चाहिँ अब फ्रीमा आउने हो होइन, यसको लागि चाहिँ अब तपाईँले कुनै शुल्क तिरिराख्नु पर्दैन। अब जुन ठाउँमा घर बनेको छ त्यसमा अब मिल्ने खालको शैलीमा घर बनेको छ भने, जस्तै तपाईँको छाना बनेको छ भनेबाट पनि तपाईँले चाहिँ सङ्कलन गर्न सक्नुहुन्छ। त्यसमा अब विभिन्न प्रकारको सिस्टमहरू जडान गरेर गर्न सक्नुहुन्छ भने, त्यस्तै गरेर तपाईँको कन्क्रिट छ भने पनि त्यसमा पनि गर्न सक्नुहुन्छ। तपाईँको अब छानाको साइज हेरेर पनि हुन्छ होइन, अब एकदमै धेरै महँगो पनि पर्दैन यो, किनकि अब जुन पनि घरमा अब तपाईँले ट्याङ्की त राख्नु भइहाल्छ होइन, अनि त्यो ट्याङ्की पनि अब नट नेसेसरी कि त्यो तपाईँको कन्क्रिट ट्याङ्की नै हुनु पऱ्यो। त्यो कन्क्रिट ट्याङ्की गऱ्यो भने मात्र तपाईँको अलिकति मूल्य बढी हुने हो, तर अब जस्तै तपाईँले पिभिसी ट्याङ्कीहरू त्यस्तो राख्नुभयो भने त्यो मुभेबल पनि हुन्छ होइन, अनि पछि पछिको लागि पनि तपाईँलाई हेल्प हुन्छ।
कति ठुलो क्षेत्रफलबाट कति पानी सङ्कलन गर्ने र कति टाढा जम्मा गर्ने भन्ने कुराले खर्च निर्धारण हुन्छ। जति धेरै ठुलो छानो त्यति धेरै पानी त सङ्कलन हुन्छ, तर सङ्कलन गर्नका लागि लाग्ने पाइप पनि बढी लाग्छ। यस्तै कति टाढा लगेर जम्मा गर्ने, यसले पनि खर्च बढाउने वा घटाउने काम गर्छ। यदि तपाईँको बसाई सुक्खा क्षेत्रमा छ वा खानेपानीको दुःख बेहोरिरहनु भएको छ भने आकाशे पानी सङ्कलन प्रविधि तपाईँका लागि भरपर्दो उपाय हुन सक्छ। यसका लागि सिमेन्टको ट्याङ्कीको सट्टा प्लास्टिक ट्याङ्क प्रयोग गर्ने लगायत खर्च घटाउने अरू थुप्रै उपायहरू छन्।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। सरकारले यस वर्षदेखि रोटा भाइरस र पोलियो विरुद्धको खोप एफआईपीभी थप्ने तयारी गरेको छ। स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखा खोप शाखाका अधिकृत बसन्त श्रेष्ठले मंगिरसम्ममा दुईवटा खोप कार्यान्वयनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो। पहिले पोलियो विरूद्ध आईपीभी खोप दिँदै आएको भए पनि अहिले त्यसको अभाव भएकाले नयाँ एफआईपीभी खोप शुरू गर्न लागि उहाँले बताउनुभयो। यस्तै झाडापखाला विरूद्धको खोप रोटा भाइरस यसअघि नै कार्यान्वयनमा ल्याउने तयारी गरिए पनि खोप भण्डारण गर्ने स्थान तयार नभएकाले ढिलाइ भएको अधिकृत श्रेष्ठले जानकारी दिनुभयो।
पछिल्लो समय नसर्ने रोगका बिरामी बढ्न थालेपछि यसबारे नागरिकलाई सचेत गराउने उद्देश्यले सञ्चालन गर्न लागि जनता स्वास्थ्य क्लिनिकका लागि भौतिक पूर्वाधार निर्माण थालिएको छ। पूर्व स्वास्थ्य मन्त्री गगन थापाले गरेको घोषणा अनुसार काठमाडौँका विभिन्न 10 स्थानमा जनता स्वास्थ्य क्लिनिक स्थापना हुनेछन्। काठमाडौँको चावहिल र नयाँ बस पार्कमा जनता क्लिनिक सञ्चालनमा आए पनि भौतिक पूर्वाधार निर्माण हुन नसक्दा पूर्ण रूपमा सेवा दिन नसकिएको, भौतिक पूर्वाधार निर्माण गर्न नसकिएकाले भौतिक पूर्वाधार निर्माण गर्न थालिएको हो।
जिल्ला प्राविधिक कार्यालय काठमाडौँमा कार्यरत सब इन्जिनियर रमेश सिंह विरूद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचारको मुद्दा दायर भएको छ। 11,000 रुपियाँ घुस रकमसहित पक्राउ परेका सिंह विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बिगो बापतको जरिवाना र कैद सजाय माग गर्दै आज मुद्दा दायर गरेको हो। तारकेश्वर नगरपालिका वडा नम्बर 6 निर्माणाधीन महिला सामुदायिक भवनको इस्टिमेट संशोधन गरी बिल फरछोटका लागि घुस रकम लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको थियो।
डोटीमा घर भत्किँदा एक बालिकाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका एक छपालीका हरमल भूलको घर भत्किँदा उहाँकी 4 वर्षीय छोरी मनिषाको ज्यान गएको हो।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
भर्ना खुल्यो।
अन्तर्राष्ट्रिय संगठन डन बोस्को इन्स्टिच्युट अन्तर्गत सञ्चालित नेपाल डन बोस्को माध्यमिक विद्यालय सिद्धिपुर लुबु रोड ललितपुरमा कक्षा 11 विज्ञान व्यवस्थापन तथा मानविकी संकायमा भर्ना खुल्यो।
विज्ञान संकायमा फिजिक्स एन्ड बायोलोजी,
व्यवस्थापन संकायमा होटल म्यानेजमेन्ट,
मानविकी संकायमा मास कम्युनिकेसन।
छिटो गर्नुहोस्, 50% सम्मको छात्रवृत्तिको व्यवस्था छ। सम्पर्कको लागि नेपाल डन बोस्को माध्यमिक विद्यालय सिद्धिपुर लुबु रोड ललितपुर।
फोन 55 81 283 22 30 230।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
मञ्जुश्री फाइनान्स लिमिटेडमा निक्षेपमा आकर्षक ब्याज दर, नेपाल राष्ट्र बैङ्कबाट गौवर्गको इजाजत प्राप्त। मञ्जुश्री फाइनान्समा मुद्दती निक्षेपमा 14% र बचत खातामा 10% ब्याज दर,
साथै छिटो छरितो तथा सरल कर्जा।
मञ्जुश्री फाइनान्स लिमिटेड, नयाँ बानेश्वर, फोन 47 84 170, न्यू रोड 42 22 130।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। यस वर्षको पद्मश्री साहित्य पुरस्कारका लागि पत्रकार जनकराज सापकोटाको कहर सहित 5 पुस्तक मनोनयनमा परेका छन्। खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कारका लागि कहर सहित नवराज पराजुलीको सगरमाथाको गहिराई, कुमार नगरकोटीको घाटमाण्डु, राज सरगमको छाउघर र नवीन विभासको रोल्पा सुइना मनोनयनमा परेका छन्।
इलामको सबैभन्दा ठूलो नगरपालिका सूर्योदय नगरपालिकाका वडा कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मारमा परेका छन्। चुनावपछि सिंहदरबारको अधिकार गाउँबाटै दिइने बताइए पनि वडामा सेवा लिन पुगेका नागरिक रित्ते हात घर फर्किन बाध्य छन्। स्थानीय तहमा आवश्यक कर्मचारी अभावका कारण सेवाग्राही घर फर्कनु परेको हो। कर्मचारी अभावका कारण एकैजना कर्मचारीले नगरपालिकाका दुईवटा भन्दा बढी ओडा हेर्नुपर्ने बाध्यता रहेको नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र भट्टराईले गुनासो गर्नुभयो।
ताप्लेजुङको आठवाई त्रिवेणी 5 चाङ्गे गोर्जाका युवाले विदेशबाट फर्केर बाख्रा पालन गरी आमदानी गर्न थालेका छन्। दुई वर्ष विदेश बसे पनि कमाई गर्न नसकेपछि आफ्नै गाउँ फर्किएर अर्जुन शेर्पाले बाख्रा पालन थाल्नु भएको हो। बाख्रा पालेर अहिले मासिक 1.5 लाख रूपियाँसम्म आमदानी हुने गरेको शेर्पाले बताउनुभयो।
प्रयोगशाला, पुस्तकालय व्यवस्थापन र कम्प्युटर खरिदका लागि धनकुटाका सामुदायिक विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले 1.5 करोड़ रुपियाँ भन्दा बढी अनुदान दिएको छ। पुस्तकालय व्यवस्थापनका लागि धनकुटाका 10 सामुदायिक विद्यालयलाई 6,50,000 रूपियाँका दरले 65 लाख रूपियाँ उपलब्ध गराइएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। यो कार्यक्रमबाट 5,102 विद्यार्थी लाभान्वित भएका छन्।
खुटाङका कर्मचारीले स्थानीय तहको निर्वाचनमा खटिएका बेला ज्यान गुमाएका कर्मचारीका परिवारलाई आर्थिक सहयोग गरेका छन्। स्थानीय तहको चुनावका लागि खोटेहाङ गाउँपालिका 1 लिकुवा पोखरीमा खटाइएका बेला ज्यान गुमाएका जिल्ला प्राविधिक कार्यालय खोटाङका कर्मचारी पञ्चवीर राईका परिवारलाई 86,200 रूपियाँ आर्थिक सहयोग गरिएको हो।
रामेछापको लिखु गाउँपालिकाको वडा नम्बर 6 खिम्तीमा आएको बाढ़ीबाट प्रभावित भएका का परिवारका बालबालिकालाई नेभी संघले निशुल्क पढ़ाउने भएको छ। नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेले बाढ़ीमा परि ज्यान गुमाएका र घरबार विहीन भएका परिवारलाई घटनास्थलमा नै पुगी राहत वितरण गर्दै पीड़ित परिवारका बालबालिकाहरूलाई निशुल्क पढ़ाउने व्यवस्था मिलाइने प्रतिबद्धता जनाउनु भएको छ।
आफूभन्दा कथित तल्लो जातसँग प्रेम गरेको भन्दै रूपन्देहीमा छोरीलाई निर्घात कुट्ने बाबुसहित 5 विरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरिएको र पैसा तिराएर घटना गुपचुप राख्न सहयोग गर्ने प्रहरी निरीक्षकलाई कार्यवाही गरिएको खबर उज्यालो अनलाइनमा पढेर मिलन लिसानी फेसबुकमा लेख्नुहुन्छ। सबैभन्दा पहिले यो भिडियो सार्वजनिक गर्ने व्यक्तिलाई सलाम। यो भिडियो सार्वजनिक भएकै कारणले उनले न्याय पाउने भइन्। यी अपराधीलाई कडा भन्दा कडा कारवाही होस्।
पदम धामी भन्नुहुन्छ, यिनीहरूलाई तुरन्त कडा कारवाही होस् अनि कारवाही हुनेमा म विश्वस्त पनि छु।
भानु अर्यालले लेख्नु भएको छ, प्रशासन पुरानै पाराको होला भनेर कानून हातमा लिन खोजेका होलान्। उनीहरूलाई कारवाही गरेर यस्ता काम गर्नेलाई कारवाही हुन्छ भन्ने प्रमाणित गर्ने प्रहरी प्रशासन र गृहमन्त्रीलाई धेरै धेरै धन्यवाद।
नारायण पौडेल फेसबुकमा लेख्नुहुन्छ, सुनिन्छ कर्मचारीहरू स्थानीय निकायमा जान मानेनन् रे, देश र जनताका लागि कसम खाएका सेना प्रहरीले लड्न जाँदैनौ भनेर घुर्काउने, कर्मचारीले जहाँ खटायो त्यहाँ काम गर्न जान्नौ भन्ने, नेताले विकास गर्दैनौ भनेर घुर्काउन मिल्छ र? यदि यस्तो हो भने जवाफदेही र कर्तव्यनिष्ठ चाहिँ को हुने त?
अनि माओवादी केन्द्रका नेताले विगतका गल्तीबाट पाठ सिकेर अबका चुनाव जित्ने भनेको सुनेर गुरुङ पर्व लेख्नुहुन्छ, चुनाव जिते नि हारे नि पार्टीको लक्ष्य सधैँ देश विकास गर्ने नै हुनुपर्छ, किनकि जित अनि परीक्षा पास त चिट चोर्नेले पनि गर्छ।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र विष्णु विश्वकर्मा। अब विदेशका खबर। पछिल्लो एक दशकमा एचआईभी एड्सका कारण हुने मृत्यु आधा घटेको पाइएको छ। एचआईभी एड्सको सम्बन्धमा संयुक्त राष्ट्र संघीय कार्यक्रम यूएन एड्सले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सन् 2016 विश्वभरमा एचआईभी एड्सका कारण 10,00,000 मानिसको ज्यान गएको थियो, जबकि सन् 2005 एड्सका कारण ज्यान गुमाउनेको संख्या 19,00,000 भन्दा धेरै थियो। अहिले पनि एड्स विश्वमा मानिसको ज्यान जाने प्रमुख 10 कारण मध्ये एक हो। अहिले विश्वमा रहेका एचआईभी संक्रमित मध्ये आधा भन्दा बढ़ी उपचारको पहुँचमा पुगेका छन्। एचआईभी संक्रमणको पूर्ण उपचार सम्भव नभए पनि एन्टीरेट्रोभाइरल थेरापी मार्फत संक्रमितको जीवनकाल सहज र लामो बनाउन भने सकिन्छ। संक्रमित भएका मध्ये गएको वर्ष 70% उपचारको पहुँच पुगेको छ भने 77% एआरभी लिएका छन्। यो संख्या सन् 2020 90% पुर्याउने लक्ष्य रहेको यूएनएड्सले जनाएको छ। पछिल्लो समय जागरूकता बढ्दै गएको तथा उपचारमा पहुँच पनि विस्तार भए पनि उत्तर अमेरिका, मध्यपूर्व एशिया र पूर्वी युरोपमा अझै पनि उपचार सेवा प्रभावकारी हुन सकेको छैन। ती क्षेत्रमा एड्सका कारण हुने मृत्युदर बढ़िरहेको छ।
भेनेजुएलामा संविधान सभाको चुनाव रद्द गर्न माग गर्दै शुरू भएको आन्दोलन हिंसात्मक बनेको छ। चुनाव नगर्न राष्ट्रपति निकोलस मदुरोलाई दबाव दिनका लागि विपक्षीले शुरू गरेको आन्दोलन हिंसात्मक बनेको हो। प्रदर्शनका क्रममा पछिल्लो पल्ट प्रहरी र प्रदर्शनकारी बीच झडप भएको छ र त्यसमा 3 जनाको ज्यान गएको छ। 300 जना भन्दा बढी पक्राउ परेका अधिकारीहरूले बताएका छन्। राष्ट्रपति मदुरोले भने आन्दोलन सामान्य भएको र विपक्षी नेताहरू पक्राउ गरिने बताएको बीबीसीले जनाएको छ। संविधान सभाको चुनाव नगर्न अमेरिका, युरोपेली संघ, स्पेन, फ्रान्स र कोलम्बियाले आग्रह गरे पनि भेनेजुएलाका राष्ट्रपति मदुरोले भने आग्रह अस्वीकार गर्दै जुलाई 30 चुनाव गर्ने तयारी गरिरहनु भएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। 19 वर्ष मुनिको विश्वकप छनौट क्रिकेटमा नेपालले तेस्रो खेल जितेको छ। यस क्रममा नेपालले आज सिंगापुरलाई 22 रनले हराएको हो। राउण्ड रोबिन लीगको पहिलो खेलमा पनि नेपालले सिंगापुरलाई हराएको थियो। आजको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले 46.5 ओभरमा सबै विकेट गुमाएर 168 रन बनाएको थियो। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले 83 बलमा 2 चौका र 2 छक्काको मद्दतमा 54 रन बनाए। यस्तै सन्दीप सुनारले 26 तथा प्रकाश केसीले 23 रन बनाए। जितका लागि 169 रनको लक्ष्य पछ्याएको सिंगापुर 46.5 ओभरमा 146 रनमा अल आउट भयो। नेपालका लागि कप्तान सन्दीप लामिछानेले 4 विकेट तथा किशोरी महतो, दिपेन्द्र सिंह ऐरी र पवन सराफले समान 2-2 विकेट लिए। आज चौथो खेल खेलेको नेपाल हिजो अफगानिस्तानसँग पराजित भएको थियो। डबल राउण्ड रोबिन लीगका आधारमा भइरहेको प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले न्यूजील्याण्डमा हुने 19 वर्ष मुनिको विश्वकप खेल्न पाउनेछ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संयन्त्रले नेपाललाई कालो सूचीबाट हटायो। नेपाली आकाश र नेपाली जहाज सुरक्षित रहेको भनाई।
रूपन्देहीमा प्रेम गरेको आरोपमा युवती कुट्ने 5 जना पक्राउ। लापरवाही गरेको भन्दै प्रहरी इन्सपेक्टरमाथि पनि विभागीय कारवाही।
फोन सेवा नपुगेका विकट जिल्लाका गाउँपालिकामा तत्काल सेवा पुर्याउन संसदीय समितिको निर्देशन। दूरसञ्चार कम्पनीसँग सरकारले लिनुपर्ने सबै किसिमका कर तत्काल लिनुपर्ने।
विश्वमा एचआईभी एड्सका कारण हुने मृत्यु आधा घट्यो। एचआईभी संक्रमित मध्ये आधा भन्दा बढी उपचारको पहुँच।
र 19 वर्ष मुनिको विश्वकप छनौट क्रिकेटमा नेपालको तेस्रो जित, सिंगापुर 22 रनले पराजित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालोअनलाइन.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू संघर्ष विष्ट र सुरेश महर्जनसँगै हामी रुबिना श्रेष्ठ र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।